فرمایا، فی الحقیقت کس کے اختیار کرنے سے انسان کا دل تاریک ہو جاتا ہے اور اندر ہی اندر اسے ایک دیمک لگ جاتی ہے، ایک جھوٹ کے لیے پھر اسے بہت سے جھوٹ تراشنے پڑتے ہیں، کیونکہ اس جھوٹ کو سچائی کا رنگ دینا ہوتا ہے۔ اسی طرح اندر ہی اندر اس کے اخلاقی اور روحانی قوا زائل ہو جاتے ہیں، اور پھر اسے یہاں تک جرأت اور دلیری ہو جاتی ہے کہ خدا تعالیٰ پر بھی افتراء کر لیتا ہے اور خدا تعالیٰ کے مرسلوں اور ماموروں کی تکذیب بھی کر دیتا ہے اور خدا تعالیٰ کے نزدیک اظلم ٹھہرتا ہے۔ جیسا کہ اللہ تعالیٰ نے فرمایا ہے، من اظلم ممن افترا علی اللہ کذبا او کذب بآیاتہ، یعنی اس شخص سے بڑھ کر کون ظالم ہو سکتا ہے جو اللہ تعالیٰ پر جھوٹ اور افترا باندھے یا اس کی آیات کی تکذیب کرے۔ یقیناً یاد رکھو کہ جھوٹ بہت ہی بری بلا ہے جو انسان کو ہلاک کر دیتا ہے۔ اس سے بڑھ کر جھوٹ کا خطرناک نتیجہ اور کیا ہوگا کہ انسان خدا تعالیٰ کے مرسلوں اور اس کی آیات کی تکذیب کر کے سزا کا مستحق ہو جاتا ہے۔ بس تمہارے لیے یہ ضروری بات ہے کہ صدق اختیار کرو۔ حضرت سید عبد القادر جیلانی رحمتہ اللہ علیہ کے ذکر میں درج ہے کہ جب وہ اپنے گھر سے طلب علم کے لیے نکلے تو آپ کی والدہ صاحبہ نے ان کے حصے کی 80 اشرفیاں ان کے بغل کے نیچے پیران میں ہی دیں اور سی دیں، اور یہ نصیحت کی کہ بیٹا جھوٹ ہرگز نہ بولنا۔ حضرت سید عبد القادر جب گھر سے رخصت ہوئے تو پہلے ہی منزل میں ایک جنگل میں سے ان کا گزر ہوا، جہاں چوروں اور قزاقوں کا ایک بڑا قافلہ رہتا تھا۔ جہاں ان کو چوروں کا ایک گروہ ملا، انہوں نے آپ کو پکڑ کر پوچھا کہ تمہارے پاس کیا ہے؟ آپ نے دیکھا کہ یہ تو پہلے ہی منزل میں امتحان درپیش آیا۔ اپنی والدہ صاحبہ کی آخری نصیحت پر غور کی اور فوراً جواب دیا کہ میرے پاس 80 اشرفیاں ہیں جو میری بغل کے نیچے والدہ صاحبہ نے سی دی ہیں۔ وہ چور یہ سن کر سخت حیران ہوئے کہ یہ فقیر کیا کہتا ہے، ایسا راست باز ہم نے کبھی نہیں دیکھا۔ وہ آپ کو پکڑ کر اپنے سردار کے پاس لے گئے اور سارا قصہ بیان کیا۔ اس نے بھی جب آپ سے سوال کیا تب بھی آپ نے وہی جواب دیا۔ آخر جب آپ کے پیرن کے اس حصے کو پھاڑ کر دیکھا گیا تو واقعی اس میں 80 اشرفیاں موجود تھیں۔ ہم سب کو حیرانی ہوئی۔ اس پر ان کے سردار نے پوچھا کہ یہ کیا بات ہے؟ اس پر آپ نے اپنی والدہ صاحبہ کی نصیحت کا ذکر کر دیا اور کہا کہ میں طلب دین کے لیے گھر سے نکلا ہوں، اگر پہلے ہی منزل پر جھوٹ بولتا تو پھر کیا حاصل کر سکتا، اس لیے میں نے سچ کو نہیں چھوڑا۔ جب آپ نے یہ بیان فرمایا تو قزاقوں کا سردار چیخ مار کر رو پڑا اور آپ کے قدموں پر گر گیا اور اپنے سابقہ گناہوں سے توبہ کی۔ کہتے ہیں کہ آپ کا سب سے پہلا مرید یہی شخص تھا۔ غرض صدق ایسی شے ہے جو انسان کو مشکل سے مشکل وقت میں بھی نجات دلا دیتی ہے۔ سعدی نے سچ کہا ہے کہ کس ندیدم کے گمشد از رہے راست، پس جس قدر انسان صدق کو اختیار کرتا ہے اور صدق سے محبت کرتا ہے، اسی قدر اس کے دل میں خدا تعالیٰ کے کلام اور انبیاء کی محبت اور معرفت پیدا ہوتی ہے، کیونکہ وہ تمام راست بازوں کے نمونے اور چشمے ہوتے ہیں۔ کونوا الصادقین کا ارشاد اسی اصول پر ہے۔ مختصر یہ کہ دوسرا کمال انعمت علیہم میں صدیقوں کا کمال ہے، اور اس کمال کے حاصل ہونے پر قرآن شریف کے حقائق اور معارف کھلتے ہیں، لیکن یہ فضل اور فیض بھی ماس تائید الہی سے آتا ہے۔ ہمارا تو یہ مذہب ہے کہ خدا تعالیٰ کی تائید اور فضل کے بغیر ایک انگلی کا ہلانا بھی مشکل ہے۔ ہاں، یہ انسان کا فرض ہے کہ سعی اور مجاہدہ کرے جہاں تک اسے ممکن ہو، اور اس کی توفیق بھی خدا تعالیٰ سے ہی چاہے، کبھی اسے مایوس نہ ہو، کیونکہ مومن کبھی مایوس نہیں ہوتا۔ جیسا کہ خدا تعالیٰ نے خود بھی فرمایا ہے، لا یائس من روح اللہ الا القوم الکافرون، اللہ تعالیٰ کی محبت اور رحمت سے کافر نا امید ہوتے ہیں۔ نا امیدی بھی بہت ہی بری بلا ہے۔ اصل میں نا امید وہ ہوتا ہے جو خدا تعالیٰ پر بدظنی کرتا ہے۔ یہ خوب یاد رکھو کہ ساری خرابیاں اور برائیاں بدظنی سے پیدا ہوتی ہیں، اسی لیے اللہ تعالیٰ نے اسے بہت منع فرمایا ہے۔ اور پھر فرمایا کہ ان بعض الظن اثم، اگر مولوی لوگ ہم سے بدظنی نہ کرتے اور صدق اور استقلال کے ساتھ وہ ہماری باتیں سنتے، ہماری کتابیں پڑھتے اور ہمارے پاس رہ کر ہمارے حالات کا مشاہدہ کرتے، तो इन इल्जामात को जो वो हम पर लगाते हैं, हर दिन लगाते, लेकिन जब उन्होंने खुदा ताला के इरशाद की अजमत न की और इस पर कारबंद न हुए, तो इसका नतीजा ये हुआ कि मुझ पर बदजनी की और मेरी जमात पर भी बदजनी की और झूठे इल्जामात और इत्तेहामात लगाने शुरू कर दिए। यहाँ तक कि बाज ने बड़ी बेबाकी के साथ ये लिख दिया कि ये तो देहरियों का ग्रोह है और ये लोग नमाजें नहीं पढ़ते, रोजे नहीं रखते, वगैरह वगैरह। अब अगर वो इस बदजनी से बचते तो उनको झूठ के लानत के नीचे ना आना पड़ता और वो इससे बच जाते। मैं सच कहता हूँ कि बदजनी बहुत ही बुरी बला है जो इंसान के ईमान को तबाह कर देती है और सिर्फ को रास्ते से दूर फेंक देती है और दोस्तों को दुश्मन बना देती है। सिद्दीकों के कमाल हासिल करने के लिए जरूरी है कि इंसान बदजनी से बहुत ही बचे, और अगर किसी की निस्बत कोई सूए जन पैदा हो तो कसरत के साथ इस्तिग़फ़ार करे और खुदा ताला से दुआएं करे ताकि इस मासियत और उसके बुरे नतीजे से बच जावे जिस बदजनी के पीछे आने वाला है। इसको कभी मामूली चीज नहीं समझना चाहिए, ये बहुत ही खतरनाक बीमारी है जिससे इंसान बहुत जल्द हलाक हो जाता है। हजरत अक़दस ने फरमाया, बदजनी इंसान को तबाह कर देती है। यहां तक लिखा है कि जिस वक्त दोस्ती लोग जहन्नम में डाले जाएंगे तो अल्लाह ताला उनसे यही फरमाएगा कि तुमने अल्लाह ताला पर बदजनी की। बाज लोग इस ख्याल के भी हैं जो ये समझते हैं कि अल्लाह ताला खताकारों को माफ कर देगा और नेकोकारों को अजाब देगा। ऐसा ख्याल भी अल्लाह ताला पर बदजनी है, इसलिए कि उसकी सिफत आदिल के सरासर खिलाफ है, वो या नेकी और उसके नतायज को जो कुरान शरीफ में उसने मुकर्रर फरमाए हैं बिल्कुल जाया कर देना और बेसूध ठहराना है। बस खूब याद रखो कि बदजनी का अंजाम जहन्नम है, इसको मामूली मर्ज ना समझो। बदजनी से नाउम्मीदी और नाउम्मीदी से जरायम और जरायम से जहन्नम मिलती है। बदजनी सिद्क की जड़ काटने वाली चीज है, इसलिए तुम इससे बचो और सिद्दीक के कमालात हासिल करने के लिए दुआएं करो। हाँ, हजरत सल्लल्लाहु अलैहि वसल्लम ने जो हजरत अबू बक्र रजी अल्लाह अन्हु को सिद्दीक का खिताब दिया है, तो अल्लाह ताला ही बेहतर जानता है कि आप में क्या क्या कमालात थे। हाँ, हजरत सल्लल्लाहु अलैहि वसल्लम ने यह भी फरमाया है कि हजरत अबू बक्र रजी अल्लाह अन्हु की फजीलत इस चीज की वजह से है जो उसके दिल के अंदर है, और अगर गौर से देखा जाए तो हकीकत में हजरत अबू बकर ने जो सिद्क दिखाया उसकी नजीर मिलनी मुश्किल है। और सच तो यह है कि हर जमाने में जो शख्स सिद्दीक के कमालात हासिल करने की ख्वाहिश करे, उसके लिए यह जरूरी है कि अबू बकर की खसलत और फितरत को अपने अंदर पैदा करने के लिए जहां तक मुमकिन हो मुजाहदा करे और फिर हतुल मकदूर दुआ से काम ले। जब तक अबू बकरी फितरत का साया अपने ऊपर डाल नहीं लेता और इसी रंग में रंगीन नहीं हो जाता, सिद्दीकी कमालात हासिल नहीं हो सकते। अबू बकरी फितरत क्या है, इस पर मुफस्सल बहस और कलाम का यह मौका नहीं, क्योंकि इसके तफसीली बयान के लिए बहुत वक्त दरकार है। मैं मुख्तसरन एक वाक़या बयान कर देता हूँ, और वो ये है कि जब आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने नबूवत का इजहार फरमाया, उस वक्त हजरत अबू बकर रजी अल्लाह अन्हु शाम की तरफ सौदागरी करने के लिए गए हुए थे। जब वापस आए तो अभी रास्ता ही में थे कि एक शख्स आपसे मिला। आपने इससे मक्के के हालात दरियाफ़ फरमाए और पूछा कि कोई ताज़ा खबर सुनाओ। जैसे कि कायदे की बात है कि जब इंसान सफर से वापस आता है तो रास्ते में अगर कोई अहले वतन मिल जाए तो इससे अपने वतन के हालात दरियाफ़ करता है। उस शख्स ने जवाब दिया कि नई बात यह है कि तेरे दोस्त मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने पैगंबरी का दावा किया है। आपने ये सुनते ही फरमाया कि अगर उसने ये दावा किया है तो बिलाशुबा वो सच्चा है। इसी एक वाकया से मालूम हो सकता है कि आ हजरत सल्लल्लाहु अलैहि वसल्लम पर आपको किस कदर हुस्ने ज़न था, मोजज़े की भी जरूरत नहीं थी। और दर हकीकत हकीकत यही है कि मोजज़ा वो शख्स मांगता है जो मुद्दई के हालात से नावाकिफ हो और जहां वैरियत हो और मजीद तसल्ली की जरूरत हो, लेकिन जिस शख्स को हालात से पूरी वाकफियत हो तो उसे मोजज़ा की जरूरत ही क्या है। अलगर्स हजरत अबू बकर रजी अल्लाह अनु रास्ते में ही आ हजरत का दावा सुनकर ईमान ले आए। फिर जब मक्का में पहुंचे तो आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की खिदमत मुबारक में हाजिर होकर दरियाफ़ किया कि क्या आपने नबूवत का दावा किया है। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाँ, ये दुरुस्त है। اس پر حضرت ابو بکر رضی اللہ عنہ نے کہا کہ آپ گواہ رہے ہیں کہ میں آپ کا پہلا مصدق ہوں. آپ کا ایسا کہنا محض قولی قول نہ تھا, بلکہ آپ نے اپنے افعال سے اسے ثابت کر دکھایا اور مرتے دم تک اسے نبھایا, اور بعد مرنے کے بھی ساتھ نہ چھوڑا. درحقیقت اس امر کی بہت بڑی ضرورت ہے کہ انسان کا قول اور فعل باہم مطابقت رکھتے ہوں. اگر ان میں مطابقت نہیں تو پھر کچھ بھی نہیں. اسی لیے اللہ تعالیٰ نے قرآن شریف میں فرمایا, اتامرون الناس بالبر وتنسون انفسکم, یعنی تم لوگوں کو تو نیکی کا امر کرتے ہو مگر اپنی جانوں کو اس نیکی کے امر کا مخاطب نہیں بناتے بلکہ بھول جاتے ہو. اور پھر دوسری جگہ فرمایا, لما تقولون ما لا تفعلون, مومن کو دورنگی اختیار نہیں کرنی چاہیے. بزدلی اور نفاق ہر دو مومن سے دور رہتے ہیں. ہمیشہ اپنے قول اور فعل کو درست اور مطابق رکھو, جیسا کہ صحابہ رضی اللہ عنہم نے اپنی زندگیوں میں کر کے دکھا دیا, ایسے ہی تم بھی ان کے نقش قدم پر چل کر اپنے صدق اور وفا کے نمونے دکھاؤ. فرمایا, حضرت ابو بکر صدیق رضی اللہ عنہ کا نمونہ ہمیشہ اپنے سامنے رکھو. حضرت ابو بکر صدیق رضی اللہ عنہ کا نمونہ ہمیشہ اپنے سامنے رکھو. ہاں, حضرت صلی اللہ علیہ وسلم کے اس زمانے پر غور کرو جب دشمن قریش ہر طرف سے شرارت پر تلے ہوئے تھے اور انہوں نے آپ کے قتل کا منصوبہ بنایا. وہ زمانہ بڑا ابتلاء کا زمانہ تھا. اس وقت حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے جو حق رفاقت ادا کیا, اس کی نظیر دنیا میں نہیں پائی جاتی. یہ طاقت اور قوت بجو صدق ایمان کے ہرگز نہیں آ سکتی. فرمایا, مشکلات ہی کے وقت ساتھ دینا ہمیشہ کامل الایمان لوگوں کا کام ہے. اس لیے جب تک انسان عملی طور پر ایمان کو اپنے اندر داخل نہ کرے, محض قول سے کچھ نہیں بنتا, اور بہانہ سازی اس وقت تک دور ہی نہیں ہوتی. عملی طور پر جب مصیبت کا وقت ہو تو اس وقت ثابت قدم نکلنے والے تھوڑے ہی ہوتے ہیں. حضرت مسیح ناصری کے حواری اس آخری گھڑی میں, جو ان کی مصیبت کی گھڑی تھی, انہیں تنہا چھوڑ کر بھاگ نکلے, اور بعد نے تو منہ کے سامنے ہی آپ پر لعنت ڈالی. حقیقت میں یہ بڑی غیرت کا مقام ہے. حضرت امام حسین رضی اللہ عنہ پر بھی ایسا وقت آیا کہ جب مسلم نے 70,000 آدمیوں کو نماز پڑھائی اور ان سے حضرت امام حسین کی رفاقت قید لیا, مگر جب کسی شخص نے یزید کے آنے کی خبر دی تو سب کے سب آپ کو تنہا چھوڑ گئے. اس قسم کے واقعات بہت ڈراتے ہیں. اس لیے اپنے ایمانوں کو وزن کرو. عمل ایمان کا زیور ہے. اگر انسان کی عملی حالت درست نہیں ہے تو ایمان بھی نہیں ہے. مومن حسین ہوتا ہے. جس طرح ایک خوبصورت انسان کو معمولی اور ہلکا سا زیور بھی پہنا دیا جائے تو وہ اسے زیادہ خوبصورت بنا دیتا ہے. اگر وہ بد عمل ہے تو پھر کچھ بھی نہیں. انسان کے اندر جب حقیقی ایمان پیدا ہو جاتا ہے تو اس کو اعمال میں ایک خاص لذت آتی ہے, اور اس کی معرفت کی آنکھ کھل جاتی ہے, اور وہ اس طرح نماز پڑھتا ہے جس طرح نماز پڑھنے کا حق ہوتا ہے. گناہوں سے اسے بیزاری پیدا ہو جاتی ہے, ناپاک مجلس سے نفرت کرتا ہے, اور اللہ تعالیٰ اور رسول کی عظمت اور جلال کے اظہار کے لیے اپنے دل میں ایک خاص جوش اور تڑپ پاتا ہے. ایسا ایمان اسے حضرت مسیح کی طرح صلیب پر چڑھ جانے سے بھی نہیں روکتا, حضرت ابراہیم کی طرح آگ میں بھی پڑ جانے سے راضی ہوتا ہے. جب اپنی رضا کو رضا الہی کے ماتحت کر دیتا ہے تو پھر اللہ تعالیٰ جو علیم بذات الصدور ہے, اس کا محافظ اور نگران ہو جاتا ہے, اور اسے صلیب پر سے بھی زندہ اتار لیتا ہے, اور آگ میں سے بھی صحیح و سلامت نکال لیتا ہے. مگر ان عجائبات کو وہی لوگ دیکھا کرتے ہیں جو اللہ تعالیٰ پر پورا ایمان رکھتے ہیں. غرض حضرت ابو بکر صدیق رضی اللہ عنہ کا صدق اس مصیبت کے وقت ظاہر ہوا جب آن حضرت صلی اللہ علیہ وسلم کا محاصرہ کیا گیا. گو بعض کفار کی رائے اخراج کی بھی تھی, مگر اصل مقصد اور کثرت رائے آپ کے قتل پر تھی. ایسی حالت میں حضرت ابو بکر رضی اللہ عنہ نے اپنے صدق اور وفا کا وہ نمونہ دکھلایا جو عبد العباد تک کے لیے نمونہ رہے گا. اس مصیبت کی گھڑی میں آن حضرت صلی اللہ علیہ وسلم کا یہ انتخاب ہی حضرت ابو بکر صدیق رضی اللہ عنہ کی صداقت اور اعلیٰ وفاداری کی ایک زبردست دلیل ہے. دیکھو, اگر وائس رائے ہند किसी शख्स को किसी खास काम के लिए इंतखाब करे तो उसकी राय साहेब और बेहतर होगी या एक चौकीदार की। मानना पड़ेगा कि वायसराय का इंतखाब बहरहाल मौजून और मुनासिब होगा, क्योंकि जिस हाल में कि वो सल्तनत की तरफ से नायब सल्तनत मुकर किया गया है और उसकी वफादारी फरासत और पुख्ताकारी पर सल्तनत ने एतमाद किया है, तभी तो जमाम सल्तनत उसके हाथ में दी है। फिर उसकी साहिब तदबीरी और मामला फहमी को पसे पुश डालकर एक चौकीदार के इंतखाब और राय को सही समझ लेना नामुनासिब अम्र है। यही हाल आ हजरत सल्लल्लाहु अलैहि वसल्लम के इंतखाब का था। उस वक्त आपके पास 70-80 सहाबा मौजूद थे, जिनमें हजरत अली रजी अल्लाह आनो भी थे, मगर इन सब में से आपने अपनी रिफाकत के लिए हजरत अबू बकर रजी अल्लाह आनो ही को इंतखाब किया। इसमें क्या सिर है? बात यह है कि नबी खुदा ताला की आंख से देखता है और उसका फहम अल्लाह ताला की तरफ से आता है, इसलिए अल्लाह ताला ने ही आ हजरत सल्लल्लाहु अलैहि वसल्लम को कशफ और इल्हाम से बता दिया कि इस काम के लिए सबसे बेहतर और मौजून हजरत अबू बकर रजी अल्लाह अनु ही हैं। अबू बकर इस साथे उस समय आपके साथ हुए, ये वक्त खतरनाक आजमाइश का था। हजरत मसीह पर जब इस किस्म का वक्त आया तो उनके शागिर्द उनको छोड़कर भाग गए और एक ने लानत भी की, मगर सहाबा किराम में से हर एक ने पूरी वफादारी का नमूना दिखाया। गैर हजरत अबू बकर रजी अल्लाह अनु ने आपका पूरा साथ दिया और एक गार में, जिसको गारे सौर कहते हैं, आप जाप छुपे। शरीर कुफार जो आपकी इजा रसानी के लिए मंसूबे कर चुके थे, तलाश करते हुए इस गार तक पहुंच गए। हजरत अबू बकर सिद्दीक रजी अल्लाह अनु ने अर्ज किया कि आप तो ये बिल्कुल सर पर ही आ पहुंचे हैं, और अगर किसी ने जरा नीचे निगाह की तो वो देख लेगा और हम पकड़े जाएंगे। उस वक्त आपने फरमाया, ला तहजन इन्नल्लाह माना, कुछ गम ना करो, अल्लाह ताला हमारे साथ है। इस लफ्ज पर गौर करो कि आ हजरत सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर सिद्दीक को अपने साथ बुलाते हैं। चाचे फरमाया, इन्नल्लाह माना, माना में आप दोनों शरीक हैं, यानी अल्लाह ताला तेरे और मेरे साथ है। अल्लाह ताला ने एक पल्ले पर आ हजरत को और दूसरे पर हजरत सिद्दीक को रखा है। इस वक्त दोनों इब्तला में हैं, क्योंकि यही वो मकाम है जहां से या तो इस्लाम की बुनियाद पड़ने वाली है या खात्मा होने वाला है। दुश्मन गार पर मौजूद हैं और मुख्तलिफ किस्म की राय जनिया हो रही हैं। बाज कहते हैं कि इस गार की तलाशी करो, क्योंकि निशाने पा यहां तक ही आकर खत्म हो जाता है, लेकिन उनमें से बाज कहते हैं कि यहां इंसान का गुजर और दखल कैसे होगा? मकड़ी ने जाला तना हुआ है, कबूतर ने अंडे दिए हुए हैं। इस किस्म की बातों की आवाजें अंदर पहुंच रही हैं और आप बड़ी सफाई से उनको सुन रहे हैं। ऐसी हालत में दुश्मन आते हैं कि वो खात्मा करना चाहते हैं और दीवाने की तरह बढ़ते आए हैं, लेकिन आपकी कमाल शजाअत को देखो कि दुश्मन सर पर है और अपने आप अपने रफीक के सादिक सिद्दीक को फरमाते हैं, ला तहजन इन्नल्लाह माना। ये अल्फाज बड़ी सफाई के साथ जाहिर करते हैं कि आपने जुबानी से फरमाया, क्योंकि ये आवाज को चाहते हैं, इशारा से काम नहीं चलता। बाहर दुश्मन मशवरा कर रहे हैं और अंदर गार में खादिम मखदूम भी बातों में लगे हुए हैं। इस अमर की परवाह नहीं की गई कि दुश्मन आवाज सुन लेंगे। ये अल्लाह ताला पर कमाल ईमान और मारिफत का सबूत है। फरमाया, जब आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने रेलत फरमाई और हजरत उमर रजी अल्लाह ताला अन्हो तलवार खींच कर निकले कि अगर कोई कहेगा कि आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने इंतकाल फरमाया तो मैं उसे कत्ल कर दूंगा, ऐसी हालत में हजरत अबू बक्र सिद्दीक ने बड़ी जुरत और दलेरी से कलाम किया और खुतबा खड़े होकर पढ़ा, मा मोहम्मदुनिल्ला रसूल कद खलत मिन कबले रसूल, यानी मोहम्मद भी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के एक रसूल ही हैं और आपसे पहले जिस कदर नबी हो गुजरे हैं सब ने वफात पाई है। इस पर वह जोश फरोह हुआ। इसके बाद बादिया नशीन मुर्तद हो गए। ऐसे नाजुक वक्त की हालत को हजरत आयशा सिद्दीका ने यूं जाहिर फरमाया है कि पैगम्बर खुदा सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हो चुका है और बाद झूठे मुदई नबूवत पैदा हो गए हैं और बाजों ने नमाजें छोड़ी और रंग बदल गया है। ऐसी हालत में اور اس مصیبت میں میرا باپ آ حضرت صلی اللہ علیہ وسلم کا خلیفہ اور جانشین ہوا۔ میرے باپ پر ایسے ایسے غم آئے کہ اگر پہاڑوں پر آتے تو وہ بھی نابود ہو جاتے۔ اب غور کرو کہ مشکلات کے پہاڑ ٹوٹ پڑنے پر بھی ہمت اور حوصلہ کو نہ چھوڑنا، یہ کسی معمولی انسان کا کام نہیں۔ یہ استقامت صدق ہی کو چاہتی تھی اور صدیق نے ہی دکھائی۔ ممکن نہ تھا کہ کوئی دوسرا اس خطرے کو سنبھال سکتا، تمام صحابہ اس وقت موجود تھے، کسی نے نہ کہا کہ یہ میرا حق ہے۔ وہ دیکھتے تھے کہ آگ لگ چکی ہے، اس آگ میں کون پڑے؟ حضرت عمر نے اس حالت میں ہاتھ بڑھا کر آپ کے ہاتھ پر بیعت کی، اور پھر سب نے یکے بعد دیگرے بیعت کر لی۔ یہ ان کا صدق ہی تھا کہ اس فتنے کو فروغ کیا اور ان مودیوں کو ہلاک کیا۔ مسلمہ کے ساتھ 1 لاکھ آدمی تھا اور اس کے مسائل عبادت کے مسائل تھے۔ لوگ اس کی عبادتی باتوں کو دیکھ دیکھ کر اس کے مذہب میں شامل ہوتے جاتے تھے، لیکن خدا تعالیٰ نے اپنی معیت کا ثبوت دیا اور ساری مشکلات کو آسان کر دیا۔ خون مسیح پر ایمان لانا بھی سہل بنا ہوا ہے، کیونکہ اس پر ایمان لانے سے ایک تو روٹی ملتی ہے، دوسرے عبادت کی زندگی۔ اسلام میں تو اللہ اکبر کی آواز سے ہی نماز کے لیے اٹھنا پڑتا تھا، مگر اب یہ حال کہ خون مسیح پر ایمان لا کر رات کو شرابی پی کر سو گئے اور جب جی چاہا اٹھے، کوئی بات پرس نہیں۔ ایسی حالت میں لوگوں کا رجوع عیسائیت کی طرف ہونا لازمی امر ہے۔ لوگوں کی حالت کچھ اس قسم کی ہو گئی ہے کہ کہتے ہیں اے جہان میٹھا، اگلا کس ڈٹھا۔ اس جہان میں بدماشیاں کر لو، آگے دیکھا جائے گا۔ اس قسم کے لوگ روٹی بے قیدی اور آرام زندگی عیسائیت ہی میں پا سکتے ہیں، ان کے لیے کوئی ضروری امر نہیں۔ خواہ 10 برس تک بھی غسل جنابت نہ کریں، بس ان لوگوں کو جو عیسائی ہوتے ہیں دیکھ کر تعجب نہیں کرنا چاہیے۔ یہ دہریہ منش جو مرتد ہوئے ہیں، اگر عیسائی نہ ہوتے تو باطنی طور پر بھی تو مرتدی تھے۔ 4 قسم کے لوگ ہوتے ہیں، ایک ازلی کافر جو بے قیدی اور عبادتی زندگی کو چاہتے ہیں، اور 3 قسم کے مومن، ظالم لنفسہ، مقتصد، سابق بالخیرات۔ پہلی قسم کے مومن وہ ہیں جو ظالم ہیں، یعنی ان پر کچھ جذبات نفس غالب آ جاتے ہیں، دوسرے میانہ، اور تیسرے خیر مجسم۔ اب ازلی کافر جو نفس کے غلام اور بندے ہیں، جن کی غرض و غایت بجز اس کے اور کچھ نہیں کہ بے قیدی کی زندگی بسر ہو اور روپے بھی برباد ہو، ان کو اسلام سے کیا مناسبت؟ وہ تو عیسائیت کو پسند کریں گے کہ تنخواہ مل جائے اور کسی چیز کی ضرورت نہ رہے۔ اگر جائیں گے تو وہاں بھی ماج اس غرض سے کہ صدہا خوبصورت عورتیں اچھے لباس پہن کر جاتی ہیں، وہاں بد نظری کے لیے جا بیٹھے۔ غرض اس قسم کی عبادت زندگی والوں کو اسلام سے کوئی مناسبت ہو ہی نہیں سکتی۔ اس زمانے میں بھی مسلمانوں نے عبادتی رنگ میں لوگوں کو جمع کر رکھا تھا۔ ایسے وقت میں حضرت ابو بکر خلیفہ ہوئے تو انسان خیال کر سکتا ہے کہ کس قدر مشکلات پیدا ہوئی ہوں گی اگر وہ قوی دل نہ ہوتا۔ اور ہاں، حضرت صلی اللہ علیہ وسلم کے ایمان کا رنگ اس کے ایمان میں نہ ہوتا تو بہت ہی مشکل پڑتی اور گھبرا جاتا، لیکن صدیق نبی کا ہمسایہ تھا، آپ کے اخلاق کا اثر اس پر پڑا ہوا تھا اور دل نور یقین سے بھرا ہوا تھا، اس لیے وہ شجاعت اور استقلال دکھایا کہ ہاں حضرت صلی اللہ علیہ وسلم کے بعد اس کی نظیر ملنا مشکل ہے۔ ان کی زندگی اسلام کی زندگی تھی۔ یہ ایسا مسئلہ ہے کہ اس پر کسی لمبی بحث کی حاجت ہی نہیں۔ اس زمانے کے حالات پڑھ لو اور پھر اسلام کی خدمت ابو بکر رضی اللہ تعالیٰ عنہ نے کی ہے، اس کا اندازہ کر لو۔ میں سچ کہتا ہوں کہ ابو بکر صدیق رضی اللہ عنہ اسلام کے لیے آدم ثانی ہے۔ میں یقین رکھتا ہوں کہ اگر آن حضرت صلی اللہ علیہ وسلم کے بعد ابو بکر کا وجود نہ ہوتا تو اسلام بھی نہ ہوتا۔ ابو بکر صدیق کا بہت بڑا احسان ہے کہ اس نے اسلام کو دوبارہ قائم کیا، اپنی قوت ایمانی سے کل باغیوں کو سزا دی اور ہم کو قائم کر دیا اس طرح پر جیسے خدا تعالیٰ نے فرمایا اور وعدہ کیا تھا کہ میں سچے خلیفہ پر ہم کو قائم کروں گا۔ یہ پیش گوئی حضرت صدیق کی خلافت پر پوری ہوئی اور آسمان نے اور زمین نے عملی طور پر شہادت دے دی۔ حضرت اقدس فرماتے ہیں اگر گزشتہ زمانے میں صدیق کی نظیر دیکھی جائے तो फिर यूसुफ सिद्दीक है अलैहिस्सलाम, जिसने ऐसा सिद्क खाया कि यूसुफ ए सिद्दीक कहलाया, एक खूबसूरत मुअज्जज और जवान औरत जो बड़े बड़े दावा करती है, आयन तन्हाई और तखलिया में इर्तकाबे फेले बच चाहती है। लेकिन आफरीन है सिद्दीक पर कि खुदा ताला के हदूद को तोड़ना पसंद ना किया और उसके बिलमुकाबिल हर किस्म की आफत और दुख उठाने को आमादा हो गया, यहां तक कि कैदी की जिंदगी बसर करनी मंजूर कर ली। चुनाचे कहा, रब्बे असिजन व हब्बो इलैया मिम्मा यदउननी इलैह, यानी यूसुफ अलैहिस्सलाम दुआ की कि ऐ रब, मुझको कैद पसंद है उस बात से जिसकी तरफ वो मुझे बुलाती है। इससे हजरत यूसुफ की पाक फितरत और गैरत नबूवत का कैसा पता लगता है कि दूसरे अम्र का जिक्र तक नहीं किया, क्या मतलब कि उसका नाम नहीं लिया। यूसुफ अल्लाह ताला के हुस्न एहसान के गर्विदा और आशफ़ज़ार थे, उनकी नजर में अपने महबूब के सवा दूसरी कोई बात जच न सकती थी। वो हरगिज़ पसंद न करते थे कि हुदूदुल्लाह को तोड़ दें। कहते हैं कि एक लंबा जमाना जो 12 बरस के करीब बताया जाता है वो जेल में रहे, लेकिन इस अरसे में कभी हरफे शिकायत जुबान पर ना आया। अल्लाह ताला और उसकी तकदीर पर पूरे राजी रहे। इस अरसे में बादशाह को कोई अर्जी भी नहीं दी कि उनके मामला को सोचा जाए या उन्हें रिहाई दी जाए, बल्कि कहा जाता है कि खुदगर्ज औरत ने तकालीफ का सिलसिला बढ़ा दिया कि किसी तरह पर वो फिसल जावे, मगर इस सिद्दीक ने अपना सिद्क न छोड़ा, खुदा ने उनको सिद्दीक ठहराया। ये भी सिद्क का एक मकाम है कि दुनिया की कोई आफत, कोई तकलीफ और कोई जिल्लत उसे हुदूदुल्लाह के तोड़ने पर आमादा नहीं कर सकती। जिस कदर बलाएं बढ़ती जावें वो उसके मकाम सिद्क को ज्यादा मजबूत और लजीज बनाती जाती हैं। खुलासा ये कि जैसा कि मैं बयान कर चुका हूं कि जब इंसान याद नाबुदो कहकर सिद्क और वफादारी के साथ कदम उठाता है तो खुदा ताला एक बड़ी मोर सिद्क की खोल देता है जो उसके कल पर, एक बड़ी नहर सिद्क की खोल देता है जो उसके कल पर आ गिरती है और उसे सिद्क से भर देती है। वो अपनी तरफ से बिजात मुजजात लाता है, लेकिन अल्लाह ताला आला दर्जे की गरां कद्र जिन्स उसे अता करता है। इससे हमारा मकसद यह है कि इस मकाम में इंसान जहां तक कदम मारता है कि वो सिद्क किसके लिए खारे खादित निशान हो जाता है। इस पर इस कदर मारिफ और हकायक का दरिया खुलता है, यानी कुव्वत दी जाती है कि हर शख्स की ताकत नहीं है कि उसका मुकाबला कर सके। तीसरा कमाल शोहदा का है। आम लोग तो शहीद के लिए इतना ही समझ बैठे हैं कि शहीद वो होता है जो तीर या बंदूक से मारा जाए या किसी और इत्तेफाकी मौत से मर जाए, मगर अल्लाह ताला के नजदीक शहादत का यही मकाम नहीं। मेरे नजदीक शहीद की हकीकत पता नजर इसके कि उसका जिस्म काटा जाए कुछ और भी है, और वो एक कैफियत है जिसका ताल्लुक दिल से है। याद रखो, सिद्दीक नबी से कुर्ब रखता है और वो इससे दूसरे दर्जे पर होता है, और शहीद सिद्दीक का हमसाया होता है। नबी में तो सारे कमालात होते हैं, यानी वो सिद्दीक भी होता है और शहीद भी होता है और सवाले भी होता है, लेकिन सिद्दीक और शहीद वो अलग अलग मकाम है। इस बहस की भी हाजत नहीं कि आया सिद्दीक शहीद होता है या नहीं। वो मकाम कमाल जहां हर एक अम्र खारे की आदत और मौजा समझा जाता है, वो इन दोनों मकामों पर अपने रुतबे और दर्जे के लिहाज से जुदा है। इसलिए अल्लाह ताला उसे ऐसी कुव्वत अदा करता है कि जो अमदा आमाल हैं और जो अमदा अखलाक हैं वो कामिल तौर पर अपने असली रंग में उससे सादिर होते हैं और बिला तकल्लुफ सादिर होते हैं। कोई खौफ और रजा उन आमाल सालेह के सुदूर का बायस नहीं होता, बल्कि वो उसकी फितरत और तबीयत का जुज हो जाते हैं। तकल्लुफ उसके तबीयत में नहीं रहता। जैसे एक साहिल किसी शख्स के पास आवे तो खा उसके पास कुछ हो या ना हो उसे देना ही पड़ेगा, अगर खुदा के खौफ से नहीं तो खलकत के लिहाज से ही सही, मगर शहीद में इस किस्म का तकल्लुफ नहीं होता। और यह कुव्वत और ताकत उसकी बढ़ती जाती है, और जो जो बढ़ती जाती है इसी कदर उसकी तकलीफ कम होती जाती है और वह बोझ का एहसास नहीं करता। मसलन हाथी के सर पर एक चींटी हो तो इसका क्या एहसास करेगा। फतुहात मक्किया में इस मकाम की तरफ इशारा करके एक लतीफ बात लिखी है, और वो यह है कि जब इंसान कामिल दर्जे पर पहुंचता है तो उसके लिए नमाज साखित हो जाती है। जाहिलों ने इससे यह समझ लिया कि नमाज ही माफ हो जाती है, जैसे कि बास बेकैद फकीर समझते हैं। ان کو اس مقام کی خبر نہیں اور اس لطیف نقطے پر اطلاع نہیں. اصل بات یہ ہے کہ ابتدائی مدارج سلوک میں نماز اور دوسرے اعمال صالحہ ایک قسم کا بوجھ معلوم ہوتے ہیں اور طبیعت میں ایک کسل اور تکلیف محسوس ہوتی ہے. لیکن جب انسان خدا تعالیٰ سے قوت پا کر اس مقام شہید پر پہنچتا ہے تو اس کو ایسی طاقت اور استقامت دی جاتی ہے کہ اسے ان اعمال میں کوئی تکلیف محسوس نہیں ہوتی, گویا وہ ان اعمال پر سوار ہوتا ہے اور صوم, صلات, زکوٰۃ, ہمدردی بنی نو, مروت, فتوت, غرض تمام اعمال صالحہ اور اخلاق فاضلہ کا صدور قوت ایمانی سے ہوتا ہے. کوئی مصیبت, دکھ اور تکلیف خدا تعالیٰ کی طرف قدم اٹھانے سے اسے روک نہیں سکتی. شہید اسی وقت کسی شخص کو کہیں گے جب اس کی قوت ایمانی سے وہ فعل دکھا دے کہ آرام سے ان افعال کا صدور ہو. جیسے پانی اوپر سے نیچے کو گرتا ہے, اسی طرح پر شہید سے اعمال صالحہ کا صدور ہوتا ہے. شہید اللہ تعالیٰ کو گویا دیکھتا ہے اور اس کی طاقتوں کا مشاہدہ کرتا ہے. جب یہ مقام کامل درجے پر پہنچے تو یہ ایک نشان ہوتا ہے. فرمایا بعض آدمی دیکھے گئے ہیں کہ جب کوئی ابتلا آ جائے تو گھبرا اٹھتے ہیں اور خدا تعالیٰ سے شکوا کرنے لگ جاتے ہیں. ان کی طبیعت میں ایک افسردگی پائی جاتی ہے کیونکہ وہ سلو جو کلی طور پر خدا تعالیٰ سے ہونی چاہیے ان کو حاصل نہیں ہوتی. خدا تعالیٰ سے انسان کی اسی وقت تک سلو رہ سکتی ہے کہ جب تک اس کی مانتا رہے. یہ بھی یاد رکھو کہ خدا تعالیٰ کا معاملہ ایک دوست کا معاملہ ہے. کبھی ایک دوست دوسرے کی مان لیتا ہے اور دوسرے وقت اس کو اس دوست کی ماننی پڑتی ہے, اور یہ تسلیم خوشی اور انشراح صدر سے ہونی چاہیے نہ کہ مجبوراً. فرمایا اللہ تعالیٰ ایک جگہ قرآن شریف میں فرماتا ہے وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ, یعنی ہم آزماتے رہیں گے, کبھی ڈرا کر, کبھی بھوک سے, کبھی مالوں اور ثمرات وغیرہ کا نقصان کر کے. یہاں ثمرات میں اولاد بھی داخل ہے, اور یہ بھی کہ بڑی محنت سے کوئی فصل تیار کی اور یکا یک اسے آگ لگ گئی اور تباہ ہو گئی, یا دیگر امور کے لیے محنت اور مشقت کی مگر نتیجے میں ناکامیاب رہ گیا. غرض مختلف قسم کے ابتلاء اور عوارض انسان پر آتے ہیں اور یہ خدا تعالیٰ کی آزمائش ہے. ایسی صورت میں جو لوگ اللہ تعالیٰ کی رضا پر راضی اور اس کی تقدیر کے لیے سر تسلیم خم کرتے ہیں وہ بڑی شرح صدر سے کہتے ہیں انا للہ و انا الیہ راجعون. کسی قسم کا شکوہ اور شکایت یہ لوگ نہیں کرتے. ایسے لوگوں کی نسبت اللہ تعالیٰ فرماتا ہے اولئک علیہم صلوات, یعنی یہی وہ لوگ ہیں جن کی حصے میں اللہ تعالیٰ کی خاص رحمت آتی ہے. اللہ تعالیٰ انہی لوگوں کو مشکلات میں راہ دکھلا دیتا ہے. یاد رکھو کہ اللہ تعالیٰ بڑا ہی کریم و رحیم اور بامروت ہے. جب کوئی شخص اس کی رضا کو مقدم کر لیتا ہے اور اس کی مرضی پر راضی ہو جاتا ہے تو وہ اس کو اس کا بدلہ دیے بغیر نہیں چھوڑتا. غرض یہ تو وہ مقام اور مرحلہ ہے جہاں وہ اپنی بات منوانی چاہتا ہے. دوسرا مقام اور مرحلہ وہ ہے جو اس نے ادعونی استجب لکم میں فرمایا ہے. یہاں وہ بندے کی بات ماننے کا وعدہ فرماتا ہے. پس شہید اس پہلے مقام پر کھڑا ہوتا ہے, یعنی انشراح صدر کے ساتھ خدا تعالیٰ کی بات مانتا ہے. وہ دوست کے اعلام کو برنگ انعام مشاہدہ کرتا ہے. فرمایا چوتھا درجہ صالحین کا ہے. یہ بھی جب کمال کے درجے پر ہو تو ایک نشان اور معجزہ ہوتا ہے. کامل صلاح یہ ہے کہ کسی قسم کا بھی کوئی فساد باقی نہ رہے, بدن صالح میں کسی قسم کا کوئی خراب اور زہریلا مادہ نہیں ہوتا, بلکہ جب صاف اور معید صحت مواد اس میں ہو تو اس وقت صالح کہلاتا ہے. جب تک صالح مادہ نہیں تب تک اس کے لوازم بھی صالح نہیں ہوتے, یہاں تک کہ مٹھاس بھی اسے کڑوی معلوم ہوتی ہے. اسی طرح پر جب تک انسان صالح نہیں بنتا اور ہر قسم کی بدیوں سے نہیں بچتا اور خراب مادے نہیں نکلتے, اس وقت تک عبادات کڑوی معلوم ہوتی ہے. نماز پڑھتا ہے لیکن اسے کوئی لذت اور سرور نہیں آتا. وہ ٹکرے مار کر منحوس منہ سے سلام پھیر کر رخصت ہوتا ہے, لیکن عبادات میں مزہ اسی وقت آتا ہے جب گندے مواد اندر سے نکل جاتے ہیں. پھر انس اور ذوق و شوق پیدا ہوتا ہے. اصلاح انسانی اسی درجے سے شروع ہوتی ہے. 10 دسمبر
1899 बरोज इतवार 9 बजे सुबह का किया। मुफ्ती मोहम्मद सादिक साहब जो लाहौर से 3 साल के अंदर तलबे निशान वाली पेशगोई के इश्तिहार का अंग्रेजी तर्जमा कराकर हमरा लाए थे, शहर पर जाने से पहले हजरत अकदस ने उन्हें मुखातिब करते हुए फरमाया, आपने इस काम में खूब हिम्मत की। कि फरमाया, इसमें अल्लाह ताला की हिकमत है कि हमने अंग्रेजी नहीं पढ़ी, वो आप लोगों को सवाब में शामिल करना चाहता है। अगर हम अंग्रेजी पढ़े हुए होते तो उर्दू की तरह इसके भी 2-4 सफ़े हम रोज लिख दिया करते, मगर खुदा ने चाहा कि जैसे आप हैं और मौलवी मोहम्मद अली साहब हैं, आप लोगों को भी सवाब किया जाए। इस पर मुफ्ती मोहम्मद सादिक साहब ने अर्ज की कि यह हिम्मत और सवाब तो मौलवी मोहम्मद अली साहब ही का हिस्सा है। हजरत मसीह माऊद अलैहिस्सलाम ने फरमाया, आलमगीर के जमाने में मस्जिद शाही को आग लग गई तो लोग दौड़े दौड़े बादशाह सलामत के पास पहुंचे और अर्ज की कि मस्जिद को आग लग गई। इस खबर को सुनकर वह फौरन सिजदे में गिरा और शुक्र किया। हाशिया नशीनों ने ताज्जुब से पूछा कि हजूर हजूर सलामत, ये कौन सा वक्त शुक्रगुजारी का है कि खाना खुदा को आग लग गई और मुसलमानों के दिलों को सख्त सदमा पहुंचा है? तो बादशाह ने कहा कि मैं मुद्दत से सोचता हूं और आए सर्द भरता था कि इतनी बड़ी अजीम शान मस्जिद जो बनी है, इस इमारत के जरिए से हजारा मखलूकात को फायदा पहुंचता है। काश कोई ऐसी तजवीज होती कि इस कार्य खैर में कोई मेरा भी हिस्सा होता, लेकिन चारों तरफ से मैं इसको ऐसा मुकम्मल और बेनक्श देखता था कि मुझे कुछ सूझ ना सकता था कि इसमें मेरा सवाब किसी तरह हो जाए। सो आज खुदा ताला ने मेरे वास्ते फसूल सवाब की एक राह निकाल दी। वल्लाह समीउ अलीम। फिर लेख राम के मुतालिक हजरत अकदस के मजलिस में देर तक बातें होती रहीं। हजूर ने फरमाया, इस्लाम पर हमला करने में और मुसलमानों के बेजा दिल दुखाने में आर्यों के दरमियान एक तरह की त्रिमूर्ति थी जिसमें से सबसे बढ़कर लेख राम था, और इसके बाद इंदरमन और अंकधारी थे। फरमाया, दयानंद भी था मगर उसको ऐसा मौका नहीं था और ना वो इस तरह से किताबें लिखता था। इन तीनों ने और खुसूसन लेखराम ने बड़ी बेअदबियां हजरत रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की थी। अल्लाह ताला का तारीफ है कि जिस राह से कोई बदी करे उसी राह से गिरफ्तार किया जाता है। चूंकि लेखराम ने जुबान की छुरी को इस्लाम और हजरत सल्लल्लाहु अलैहि वसल्लम के बरखिलाफ हद से बढ़कर चलाया, इस वास्ते खुदा ताला ने उसको छुरी से सजा दी। लेखराम के मामला में गायब का हाथ काम करता हुआ साफ तौर पर दिखाई देता है। इस शख्स यानी कातिल का शुद्ध होने के लिए उसके पास आना, उसका उस पर भरोसा करना, यहां तक कि अपने घर में बिला तकल्लुफ उसको ले जाना, शाम के वक्त दीगर मुलाकातियों का चला जाना और उनका उसका अकेला रह जाना, ऐन ईद के दूसरे दिन उसका इस काम के लिए हाजिम होना, लेखराम का लिखते लिखते खड़े होकर अंगड़ाई लेना और अपने पेट को सामने निकालना और छुरी का वार कारी पड़ना, मरते दम तक उसकी जुबान को खुदा का ऐसा बंद करना के बावजूद होश के और इस इल्म के कि हमने उसके बरखिलाफ पेशगोई की हुई है, एक सेकंड के वास्ते इस शुबे का इजहार भी ना करना कि मुझे मिर्जा साहेब पर शक है, फिर आज तक उसके कातिल का पता ना चलना, ये सब खुदा ताला के फेल हैं जो हैबतनाक तौर पर उसकी कुदरत और ताकत का जलवा दिखा रहे हैं। फिर फरमाया, लेखराम बड़ा ही जुबान दराज था, इसके बाद कोई ऐसा शख्स पैदा नहीं हुआ, क्योंकि इजा हला का किसरा फला किसरा बादा हो। अब अल्लाह ताला जमीन को ऐसे लोगों से पाक रखेगा। फरमाया, खुदा ताला ने कुरान शरीफ को जो मोजज़ा अता फरमाया है वो आला दर्जे की अखलाकी तालीम और उसूल तमद्दुन और उसकी फसाहत और बलागत का है, जिसका मुकाबला कोई इंसान हरगिज नहीं कर सकता। और ऐसा ही मोजज़ा गैब की खबरों और पेशगोइयों का है। इस जमाने का कोई शोबदाबाजी का उस्ताद ऐसा करने का हरगिज दावा नहीं करता। और इसी तरह अल्लाह ताला ने हमारे निशानात को एक साफ तमीज़ अता फरमाई है, ताकि किसी शख्स को हीलाए हुज्जतबाजी का ना रहे, और इस तरह खुदा ताला ने अपने निशानात खोल खोल कर दिखाए हैं जिनमें कोई शक व शुबा अपना दख पैदा नहीं कर सकता। फरमाया, हमारी सब पेशगोइयां اقتداری پیشگوئیاں ہیں اور یہ اس بات کا نشان ہے کہ وہ اللہ تعالیٰ کی طرف سے ہوتی ہے. فرمایا لوگوں کی فصاحت اور بلاغت الفاظ کے ماتحت ہوتی ہے اور اس میں سوائے قافیہ بندی کے اور کچھ نہیں ہوتا. جیسا کہ ایک عرب نے لکھا ہے کہ سافر تو الی روم وانا علی یاملن ماتومن, میں روم کو روانہ ہوا اور میں ایسے اونٹ پر سوار ہوا جس کا پیشاب بند تھا. یہ الفاظ صرف قافیہ بندی کے واسطے رہ گئے ہیں, مگر یہ قرآن شریف کا اعجاز ہے کہ اس میں سارے الفاظ ایسے موتی کی طرح پروئے گئے ہیں اور اپنے اپنے مقام پر رکھے گئے ہیں کہ کوئی ایک جگہ سے اٹھا کر دوسری جگہ نہیں رکھا جا سکتا اور کسی کو دوسرے لفظ سے بدلا نہیں جا سکتا. لیکن باوجود اس کے کہ قافیہ بندی اور فساد اور بلاغت کے تمام لوازم بھی موجود ہیں, اس موقع پر ایک شخص نے کسی صوفی گدی نشین کی تعریف کی کہ وہ آدمی بظاہر نیک معلوم ہوتا ہے, اگر اس کو سمجھایا جائے تو امید کی جا سکتی ہے کہ اس بات کو پا جائے, اور عرض کی کہ میرے اس کے ساتھ ایک ایسا تعلق ہے کہ اگر حضور مجھے خط ان کے نام لکھ دیں تو میں لے جاؤں گا اور امید ہے کہ ان کو فائدہ ہو. اس پر حضرت مسیح موعود دن یہاں ٹھہریں, میں انتظار کرتا ہوں کہ اللہ تعالیٰ خود بخود استقامت کے ساتھ کوئی بات دل میں ڈال دے تو میں آپ کو لکھ دوں. پھر فرمایا جب تک ان لوگوں کو استقامت حسن نیت کے ساتھ چند دن کی صحبت نہ حاصل ہو جائے تب تک مشکل ہے, چاہیے کہ نیکی کے واسطے دل جوش مارے اور خدا کی رضا کے حصول کے لیے دل ترساں ہو. اس شخص نے حضور کی خدمت میں پھر عرض کی کہ ان لوگوں کو اکثر یہ حجاب بھی ہوتا ہے کہ شاید کسی کو معلوم ہو جائے تو لوگ ہمارے پیچھے پڑ جائیں. اس پر حضرت اقدس نے فرمایا اس کا سبب یہ ہے کہ ایسے لوگ لا الہ الا اللہ کے قائل نہیں ہوتے اور سچے دل سے اس کلمے کو زبان سے نکالنے والے نہیں ہوتے. فرمایا جب زید و بکر کا خوف درمیان میں ہے تب تک لا الہ الا اللہ کا نفس دل میں نہیں جم سکتا. فرمایا یہ جو رات دن مسلمانوں کو کلمہ طیبہ کہنے کے واسطے تحریص اور تاکید ہے, اس کی وجہ یہی ہے کہ بغیر اس کے کوئی شجاعت پیدا نہیں ہو سکتی. جب آدمی لا الہ الا اللہ کہتا ہے تو تمام انسانوں اور چیزوں اور حاکموں اور افسروں اور دشمنوں اور دوستوں کی قوت اور طاقت ہیچ ہو کر انسان صرف اللہ تعالیٰ کو دیکھتا ہے اور اس کے سوائے سب اس کی نظروں میں ہیچ ہو جاتے ہیں, پس وہ شجاعت اور بہادری کے ساتھ کام کرتا ہے اور کوئی ڈرانے والا اس کو ڈرا نہیں سکتا. فرمایا فراست بھی ایک چیز ہے, جیسا کہ ایک یہودی نے آ حضرت صلی اللہ علیہ وسلم کو دیکھتے ہی کہہ دیا کہ میں ان میں نبوت کے نشان پاتا ہوں, اور ایسا ہی مبالغہ کے وقت عیسائی آ حضرت صلی اللہ علیہ وسلم کے مقابلے پر نہ آئے کیونکہ ان کے مشیر نے ان کو کہہ دیا تھا کہ میں ایسے منہ دیکھتا ہوں کہ اگر وہ پہاڑ کو کہیں گے کہ یہاں سے ٹل جا تو وہ ٹل جائے گا. فرمایا اگر کسی کے باطن میں کوئی حصہ روحانیت کا ہے تو وہ مجھ کو قبول کر لے گا.